आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
संसारको बाटो हिँड्दा हिँड्दा धेरै थाक्या थिए, साउनलाई चौतारी खोज्दै यताउता हेर्दै थिए, अनन्तसम्म विश्राम दिने यीशुलाई भेटे, अनन्तसम्म विश्राम दिने यीशुलाई भेटे। हालेलुया, 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 हालेलुया।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्रहरू, आज पनि तपाई सबैलाई यो पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। साथै तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। प्रिय, आशा गर्दछु तपाई सबै आनन्द कुशलै हुनुहुन्छ होला। यही नै प्रभुसँग मेरो प्रार्थना र मेरो कामना छ कि परमेश्वरको अनुग्रह, उहाँको शान्ति, उहाँको आनन्द, उहाँको हर्ष, उहाँको खुशी सदैव तपाईँको जीवनमा, तपाईँको परिवारको जीवनमा, तपाईँको पिसोहरूमा हुन सकोस्। हामी तपाईँहरूको निम्ति निरन्तर प्रार्थना गरिरहेका छौं। विशेष गरेर तपाईँ जसले हामीलाई बडो विश्वास र भरोसासित आफ्नो प्रार्थनाका विषयहरू पठाउनु भएको छ, याद राख्नुहोस्, हामीले तपाईहरूलाई भुलेका छैनौं। हरेक समय, हरेक बुधबार हाम्रो यहाँ प्रार्थना सभा हुन्छ, त्यसमा हामी तपाईहरूलाई सम्झना गर्छौं, तपाईहरूको बारेमा हामी प्रार्थना गर्छौं, तपाईहरूको बारेमा परमेश्वरमा हामी विन्ती गर्छौं। यो विश्वास गर्दै, यो आशा गर्दै कि परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ। यसकारणले परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्न किनभने हामीले प्रार्थना गरेको हौं, होइन, तर यस कारणले परमेश्वरले प्रार्थना सुन्नुहुन्छ किनकि उहाँको सन्तानहरू जब पनि उहाँ कहाँ आएर विश्वास साथ प्रार्थना गर्छ भने उहाँले त्यसको सुन्नुहुनेछ भनेर पवित्र धर्मशास्त्रमा भनिएको छ। अनि आज हामी परमेश्वरको सन्तानको नातामा हरेक समय अरूहरूको लागि अन्तर्विन्ती प्रार्थना परमेश्वर कहाँ चढाउँछौ। यदि तपाईहरूसँग कुनै त्यस्तो प्रार्थनाका विषयहरू छन् भने हामीलाई निर्धक्क रूपमा प्रभुमा आफ्नै परिवार सम्झेर पठाउन सक्नुहुन्छ। हामी तपाईहरूको निम्ति प्रार्थना गर्न चाहन्छौ। र श्रोता मित्र, म तपाईहरूलाई यो पनि भन्न चाहन्छु कि यो कार्यक्रम निरन्तर रूपमा सुन्नुहोस्। यो कार्यक्रम तपाईहरूको आफ्नै कार्यक्रम हो र यो कार्यक्रम सुनेर आत्मिक लाभ प्राप्त गर्नुहोस्, शान्ति प्राप्त गर्नुहोस्, परमेश्वरको वचनको रहस्य जान्नुहोस्, सिक्नुहोस्, जुन तपाईँको आत्मिकताको लागि, तपाईँको मानसिकताको लागि अति नै लाभप्रद छ। अनि अरूहरूलाई पनि सुन्नलाई उत्साह दिनुहोस् र उनीहरूले पनि त्यो अलौकिक परमेश्वरको शान्ति, परमेश्वरको वचनको, जुनले हामीलाई धार्मिकतामा डोर्याउँछ, त्यस अनुभवको प्राप्त गर्न सकुन्। म आशा गर्दछु निश्चय नै तपाईँहरूले यी कुराहरू बुझ्नुहुनेछ र आउने दिनहरूमा निरन्तर तपाईँहरूको पत्रको म आशामा रहनेछु। तपाईँहरूको पत्र पढ्नेछु र आफ्नै हातले त्यसको उत्तर दिने कोसिस गर्नेछु। हुन्छ मित्र, अब हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययनतिर लागौं। तपाईँहरूलाई थाहै छ कि यी दिनहरूमा हामी पवित्र धर्मशास्त्रको उत्पत्ति भन्ने पुस्तकबाट अध्ययन गरिरहेका छौं, मनन गरिरहेका छौं। हामी यसरी पवित्र धर्मशास्त्रमा भएको 66 पुस्तकलाई अध्ययन गरिसक्नेछौ। हाम्रो लक्ष्य पूरा पवित्र धर्मशास्त्र बाइबलको पुस्तकहरूलाई अध्ययन गराउनु हो र यसबाट तपाईहरूले पवित्र धर्मशास्त्रको बारेमा जान्न सक्नुहोस्, सिक्न सक्नुहोस् र हामी पुस्तक पुस्तक गरेर, अध्याय अध्याय, पद पद गरेर अध्ययन गर्नेछौ। निश्चय नै यो हामी सबैको निम्ति लाभप्रद हुनेछ भन्ने मलाई ठूलो विश्वास छ। त आउनुहोस्, आज हामी उत्पत्ति 38 अध्यायबाट देख्न गइरहेका छौं परमेश्वरको वचन, र यो अर्को अध्याय हो जुन हामी निश्चय नै सोच्दछौ कि यो अनावश्यक अध्याय परमेश्वरको वचनमा यहाँ बीचमा कहाँबाट आयो। तपाईँले यो
कहानी पढेपछि यो महसुस निश्चय नै गर्नुहुन्छ कि म यो कुरामा सहमत छु, यो बाइबलमा एक खराब कुरा उल्लेख भएको अध्याय हो। तर पनि यसले हामीलाई यहुदा कुलको केही पृष्ठभूमिको बारेमा बताउँछ, जुनबाट पछि प्रभु येशू ख्रीष्ट आउनु भएको थियो। यही कारणले यो अध्याय एक महत्वपूर्णको रूपमा मान्न सकिन्छ। यस अध्यायमा तपाईँ यहुदा, तामर, फारिज र जेरा जस्ता नाम पढ्न सक्नुहुन्छ। यी नै प्रभु येशूका वंशवल्यहरूमा छन्। मेरो मित्र, यो अद्भुत कुरा हो। हाम्रो प्रभु पापी वंशबाट आउन रोज्नुभयो, चुन्नुभयो, तर बाइबलले भन्दछ उहाँ पाप रहित हुनुहुन्छ। उहाँ मानव वंशमा आउनुभयो जहाँ सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन आएका छन्। यो अध्यायले पापसँग र यहुदाको शरमको कुरासित व्यवहार गर्दछ। यसले मलाई यो कुरा भन्नतिर डोर्याउँछ कि याकुबका छोराहरू तिनीसँग निश्चय नै त्यति खुशी थिएनन्, जो यस्तो देखिन्छ कि सबै छोराहरू समस्याका सन्तानहरू थिए, युसुफ र बेन्जामिन छोडेर। अनि युसुफ पनि कतै पनि सान्त्वनाको कुरा भएनन्, किनभने तिनले वा तिनको लोभको बारेमा याकुब टुटेका व्यक्ति थिए। यो सबैले यो हामीलाई प्रकट गर्दछ कि याकुबले पदनराममा धन सम्पत्ति थुपार्दै मात्र बसे, आफ्नो छोराहरूलाई त्यति धेरै शिक्षा दीक्षा दिएनन्, अनुशासन दिने काममा आफ्नो समय बिताएन, तिनीहरूलाई डोर्याउने काममा आफ्नो समय बिताएन, बरु धन सम्पत्ति थुपार्ने काममा व्यस्त रहे। आज यो कुरा कति धेरै आमा बाबुहरूको निम्ति बुझ्नलाई आवश्यकता कुरा छ। तिनी अब्राहमबाट एकदमै भिन्नै खालका व्यक्ति थिए। परमेश्वरले अब्राहमको बारेमा भन्नुभएको कुरा ध्यान दिउँ। उत्पत्ति 18 अध्यायको 19 पदमा भनिएको छ, किनभने त्यसले आफ्नो छोराछोरीहरू र घराना धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा दियोस् भनेर मैले त्यसलाई छानेको छु। यसैले नै परमप्रभुले अब्राहमसित गर्नुभएको प्रतिज्ञा पूरा गरिदिनेछन्। हजुर, याकुबले त्यो गरेनन्। तिनी हारानमा लाबनसँग संयुक्त हुने मिल्ने काममै व्यस्त थिए र आफ्नो बच्चाहरूको लागि तिनको निम्ति कति पनि समय थिएन। यो निराशजनक कुरा हो, किनभने तिनीहरू हरेक त्यस्तो काममा फँसेका देखिन्छन् जुन पाप कर्महरू छन्, घृणित कर्महरू छन्। म विश्वास गर्छु कि यस समयमा परमेश्वरको वचनमा यो अध्यायको समावेशको अर्को कारण पनि हो। अगाडिको अध्याय आरम्भ गर्दा हामी युसुफसँग मिश्रको मुलुकमा जान्छौं। परमेश्वर युसुफलाई पहिले नै त्यहाँ पठाउनुहुन्छ, अनि कसरी त्यहाँ तिनी गए भन्ने कुरा हामीले अगाडि नै देखिसकेका छौं। तिनी त्यहाँ पहिले नै इसरायलको सन्तानहरूको निम्ति बाटो तयार गर्न गएका छन्, किनकि यदि तिनीहरू त्यहाँ भएको भए कनानी प्रतिमा पूजकहरूको वातावरणमा तिनीहरू पनि मिसिने थिए, गाभिने थिए। त्यसकारण त्यहाँ अनिकालको माध्यम बनाएर पछिबाट परमेश्वर तिनीहरूलाई मिश्रमा झार्नुहुन्छ, अनि मिश्रमा पछिबाट दासत्वमा पर्नु, कनानमा कनानीहरूसँग मिसेर तिनीहरूकै प्रतिमा पूजक वातावरणमा मिसुनुभन्दा उत्तम थियो। यो अध्यायले हामीलाई यो प्रकट गर्दछ कि याकुबको परिवारलाई कनानीहरूको घृणित प्रभावबाट छुटाउन आवश्यक छ। त सर्वप्रथममा हामी देख्छौं यहुदाको पाप र शर्म। यो यहुदा कुलको कथा हो, जसको वंश इसरायलको कुलहरू बीचमा राजकीय वंश हो। उत्पत्ति 38:1-2 पदमा भनिएको छ, त्यस बेला यहुदा चाहिँ आफ्ना दाजुभाइहरूलाई छोडेर तलतिर हिरा नौ भएको कुनै एक आदुलामवासी कहाँ गए। त्यहाँ यहुदाले सुहा नौ भएको कुनै कनानीकी छोरीलाई देखे, उनले तिनलाई विवाह गरेर तिनी कहाँ गए। अनि तीन पदमा भनिएको छ, तिनी गर्भवती भएर एउटा छोरो जन्माइन् र त्यसको नाउँ एर राखियो। 4-6 पदमा भनिएको छ, तिनी फेरि गर्भवती भएर अर्को छोरा जन्माइन्, तिनले त्यसको नाउँ ओनान राखिन्। फेरि तिनले एउटा छोरो जन्माइन् र तिनले त्यसको नाम सेल राखिन्। तिनले त्यसलाई जन्माउँदा यहुदा चाहिँ कजिबमा बस्दथे। यहुदाले उनको जेठो छोरो एरको निम्ति एउटी स्वास्नी ल्याइदिए। तिनको नाउँ तामार थियो। यो तामारको पहिलो प्रकट हो। तिनी यही तरिकामा ख्रिष्टको वंशावलीमा प्रवेश गर्छिन्। अहिले यो परिवारलाई हेर्नुहोस्। यो पापले भरिएको परिवार हो। अनि सातदेखि दश पदमा हामी पढ्छौं, तर यहुदाको जेठो छोरो एर परमप्रभुको दृष्टिमा दुष्ट थियो र परमप्रभुले त्यसको प्राण लिनुभयो। तब यहुदाले ओनानलाई भने, तेरी भाउजू कहाँ जा र देवरले गर्नुपर्ने कर्तव्य गर र तेरा दाजुको निम्ति सन्तान उत्पन्न गर। तर सन्तान आफ्नो नहुने जानेर ओनानले भाउजू कहाँ जाँदा दाजुको सन्तान नहोस् भन्ने हेतुले बृह चाहिँ भुइँमा पतन गरे। त्यसले गरेको यो काम परमप्रभुको दृष्टिमा खराब ठहरियो र उहाँले त्यसको पनि प्राण लिनुभयो। अनि एघार पदमा पढ्छौ, तब यहुदाले आफ्नी बुहारी तामारलाई भने, मेरो छोरा सेल ठूलो नहुन्जेल विधवा नै भएर तिम्रा बाबुको घरमा बस, किनभने सेल त्यसका दाजुहरू जस्तै मर्छ कि भनेर उनी डराए। यसकारण तामार गएर आफ्नो माइतमा बसिन्। यो त्यो दिनको प्रथा थियो, जब कुनै विवाहित पुरूष मर्छ उसको भाइले उसको विधुवीलाई विवाह गर्नु पर्दथ्यो। ओनानले त्यो गर्न इन्कार गरे र उहाँले तिनको पनि प्राण लिनुभयो। अहिले यहुदासँग अर्को छोरा छ जो बढ़िरहेको छ र ससुरा बुहारीलाई रीति वा चलन अनुसार देवरलाई विवाह गर्न उमेर नपुगिन्छेल माइतमै बस्नलाई भन्छन्। अनि बाह्र र तेह्र पदमा हामी पढ्छौं, रहँदा रहँदा एक दिन सुवाकी छोरी यहुदाकी पत्नी मरिन्। शोक गर्ने समय बितिसकेपछि यहुदा उनका मित्र अदुलमवासी हिरालाई साथमा लिएर तिम्नामा उनका भेडा कत्रनेहरू कहाँ गए। ससुरा भेडा कत्रनलाई तिम्नामा जाँदैछन् भन्ने खबर तामारले पाइन्। हजुर, जब यहुदा हिरा कहाँ तिम्नामा कुनै कामको कारण गए र तामार त्यहाँ पर्खिरहेकी छिन्, तिनी यो निष्कर्षमा आउँछिन् कि यहुदाले तिनलाई कान्छो छोरो वा उसको देवर सेलालाई पति हुने दिने छैनन् भन्ने कुरा महसुस गरिन्। र चौध पदमा हामी पढ्छौं, विधवाको लुगा फुकाली घुम्टो हालेर भेष परिवर्तन गरी तिम्नाको बाटोमा भएको एनएम शहरको ढोकामा बसिन्, किनकि सेला ठूलो भइसकेर पनि त्यसकी पत्नी हुन नपाएकी तिनले देखिन्। अहिले तिनले यो उपाय युक्ति रचिन्। तिनी आफ्नो विधवाको कपड़ाहरू उतार्छिन् र त्यस समयको प्रथा चलन अनुसारको वेश्याको कपड़ा लगाएर बाटोको छेउमा मुख ढाकेर बस्छिन्। अनि सोह्र पदमा हामी पढ्छौं, तिनले मुख छोपेकी हुनाले यहुदाले तिनलाई देखेर वेश्या भनी ठाने। सड़कको किनारमा गएर उनले तिनलाई भने, लौ मलाई तिमी कहाँ आउन देऊ, किनभने आफ्नै बुहारी हो भनी उसलाई थाहा थिएन। तिनले भनिन्, तपाईँ म कहाँ आउनुहुन्छ भने मलाई के दिनुहुन्छ। यहाँ हामी यहुदाको अति नै घृणित तस्विर देख्छौ। तिनले पहिले पनि सुहकी छोरी कनानी स्त्रीसँग त्यही नै गरेथे र अहिले तामारसँग पनि तिनी त्यही नै गर्छन्। यो अति नै खराब र घृणित र निच घटिया कथा यहाँ हामीसँग छ। यहुदाले सोचे कि तिनी वेश्या हुन् अनि तामारले चाहिँ खाली उसबाट फाइदा लिने अवसर हेरिरहेकी थिइन् र तिनले यो गरिन् पनि। सत्र पददेखि बीस पदमा हामी पढ्छौ, उनले जवाब दिए, बगालबाट म तिमीलाई एउटा पाठो दिनेछु। तिनले भनिन्, तपाईँले त्यो नपठाउँजेल मसँग केही चिज बन्दकी राख्नुहुन्छ कि। यहुदाले भने, म के बन्दकी राखौं। तिनले भनिन्, तपाईँको छाप र त्यसको डोरी र तपाईँको हातको यो लठी राखे हुन्छ। यसैले यहुदाले तिनलाई ती चीजहरू दिए र तिनीसँग सम्पर्क गरे अनि उनीबाट तिनी गर्भवती भइन्। तब तिनी उठेर गइहालिन् र घुम्टो फुकालेर फेरि विधवाको लुगा लगाइन्। यहुदाले आफ्ना बन्दकीका चीजहरू ती स्त्रीबाट निखन्नालाई आफ्ना मित्र अदुलमवासीको हातमा एउटो पाठो पठाइदिए, तर उनले तिनलाई भेटाएनन्। यहुदाले आफ्नो साथीलाई त्यस शहरमा पठाए जसले त्यहाँ रहेकी वेश्या कहाँ आफ्नो सामानहरू छोडेको थियो, त्यो लिनलाई यहुदाले पठायो। तर हामी देख्दछौ 21-24 पदमा, तर उनले तिनलाई भेटाएनन्। एनाइममा बाटोको छेउमा बस्ने वेश्या कहाँ छ भनेर उनले त्यस ठाउँका मानिसहरूलाई सोधे। तिनीहरूले यहाँ कुनै वेश्या छैन भने, तब उनी यहुदा कहाँ फर्केर आई भने, मैले त त्यसलाई भेटाइन, त्यस ठाउँका मानिसहरूले पनि यहाँ कुनै वेश्या छैन भने। यहुदाले भने, ती चीजहरू त्यसैले राखोस्, नत्र त हामीलाई लाज हुनेछ। हेर, मैले त्यो पाठो पठाएकै हो, तर हामीले त्यसलाई भेटाएनौ। प्राय 3 महिनापछि तिम्री बुहारी तामार वेश्याकी चालमा चलेको छे र वेश्यापनबाट गर्भवती पनि भएकी छे भन्ने खबर यहुदालाई सुनाइयो। तब यहुदाले भने, त्यसलाई यहाँ ल्याएर जलाइदेऊ। यो व्यक्ति यहुदा हुन्। यहाँ पुरानो पाखनपन छ। मेरो मित्र, परमेश्वर यस्ता कुराहरूको स्वीकृत गर्नुहुन्न, स्वीकार गर्नुहुन्न। यो यहाँ परमेश्वरको वचनमा छ, तर यसको मतलब यो होइन कि परमेश्वरले यसको स्वीकृत गर्नुहुन्छ। उहाँका मानिसहरू कनानीहरू जस्तै अभिनय गरिरहेका छन्, नाटक गरिरहेका छन्। त्यही नै कारण उहाँ तिनीहरूलाई त्यस स्थानदेखि निकालेर मिश्रको मुलुकमा पठाउन गइरहनु भएको छ। उहाँ यो भयंकरको पापको प्रभावबाट तिनीहरूलाई अलग्याउन त्यहाँ पठाउनुहुनेछ। यो दयनीय कथाले यो गर्न परमेश्वरको लागि आवश्यकता प्रकट गर्दछ। यहुदा यस्तो अभिनय, यस्तो नाटक गरिरहेका छन् कि जुन उसको बुहारी तामारले गरिन्, यो उच्चारण नै गर्न नहुने, भन्नै नहुने, बोल्नै नहुने खराब काम थियो। यहाँ हामी देख्छौ कि तिनी अर्काको जीवनमा पाप तुरुन्तै छिट्टै देख्दछन्, तर तिनी आफ्नै जीवनको पापहरू कति पनि देख्दैनन्। यो कथाले मलाई नाथन अगमवक्ता दाउद कहाँ गएर त्यो व्यक्तिको कथाको बारेमा भनेको कुरा याद दिलाउँछ, जससँग खालि एउटा सानो पठेक्री मात्र छ। हजुर, जब नाथनले भने कि धनी मानिस आएर त्यस व्यक्तिको सानी त्यो पठेक्री पनि खोसेर लग्यो र तिनलाई पनि मार्यो, तब दाउद तुरन्त त्यस धनी व्यक्तिलाई निन्दा गर्न तयारी भए। दाउदले आफ्नो पापको त्यो यहुदाले जस्तै इन्कार गरे। दाउदले भने, त्यस धनी व्यक्तिलाई ढुङ्गाले हानेर मार। दाउदले यस्तो हुकुम दिए। तब नाथनले यो कुराको घोषणा गरे कि त्यो धनी व्यक्ति जसले त्यो गरीब व्यक्तिको त्यो आफूसँग भएको एउटै मात्र पठेक्री पनि खोसेर लग्यो अनि त्यो गरीब व्यक्तिलाई पनि मार्यो, त्यो गरीब व्यक्तिलाई पनि मार्यो, त्यो व्यक्ति तपाईँ नै हुनुहुन्छ। हजुर, यो कुरा अति नै चाखलाग्दो छ कि हामी अरूको जीवनमा भएको पाप अति नै सजिलै तरिकाले देख्छौ, तर हामी आफ्नै जीवनको पापहरू चाहिँ कति पनि देख्दैनौ। यो अति नै ठूलो पाखण्ड पर्नु। मित्र, यहुदा प्रतिको दोष दुब्बर थियो। तिनको पाप स्वयं नै भयंकर थियो। यो पाप आफ्नै बुहारीसँगको थियो, अनि यस्तै जीवन ढाँचा कनानीहरूले जिउने गर्दथे, अनि यही नै कारण परमेश्वरले तिनीहरूलाई दण्ड दिनुभयो र दृश्यबाट तिनीहरू हटाइए। परमेश्वरले तिनीहरूलाई दण्ड दिनुभयो, अनि यो हरेकको निम्ति सन्देश हुनुपर्छ। यो यहाँ बाइबलमा हामीसँग चेतावनीको रूपमा छ। यो बाइबलमा हामीलाई यो अवगत गराउनलाई छ कि परमेश्वरले यो पापलाई मंजूर गर्नु भएन, र यसले यो तथ्यको वर्णन गर्दछ कि किन परमेश्वरले इसरायलीहरूलाई त्यस पलिस्तिन मुलुकबाट हटाउनु भएर मिश्रको मुलुकमा ल्याउनुभयो भन्ने कुरा भनिएको छ। 24 पदमा, प्राय 3 महिनापछि तिम्री बुहारी तामर वेश्याकी चालमा चलेकी छे र वेश्यापनबाट गर्भवती पनि भएकी छे भन्ने खबर यहुदालाई सुनाइयो। तब यहुदाले भने, त्यसलाई यहाँ ल्याऊ र जलाइदेऊ। अहिले तामरलाई ससुराको उपस्थितिमा ल्याइँदछ। अनि 25 पदमा भनिएको छ, तिनलाई त्यहाँ ल्याउँदा ल्याउँदै तिनले आफ्नो ससुरालाई यसो भनी पठाइन्, यी चीजहरू जसका हुन् तिनैबाट म गर्भवती भएकी हुँ। अनि तिनले भनिन्, हेर, यो छाप, यो डोरी र यो लट्ठी कसका हुन्? यहुदा अहिले तिनलाई जलाउन गइरहेका थिए, तर तिनी भन्छन्, म तपाईलाई यो बच्चाको पिता को हो भन्ने कुरा अवगत गराउन चाहन्छु, त्यो भन्ने मलाई अवसर दिनुहोस्। यस बालकको पिता त्यही हो जसको यी सामानहरू हुन् जुन म तपाईँहरूलाई देखाउनेछु। अनि यहुदाले तिनीहरूलाई हेरे र यो कुराको मान लिनु पर्यो कि ती सामानहरू यहुदा स्वयंकै हुन्। अनि 26 पदमा हामी पढ्छौ, तब यहुदाले ती चीजहरू आफ्ना हुन् भनी स्वीकार गरेर भने, त्यो त म भन्दा पनि धर्मी रहेछ, किनभने मैले मेरो छोरा सेल त्यसका पति हुनलाई दिइन। त्यसपछि उनले तिनीसँग फेरि सहवास गरेन। यो यहुदाको निम्ति पनि मन नपर्ने कुरा थियो। तर हामी यो कुरा देख्न सक्छौ कि कसरी तिनले कनानीहरूको प्रथा रीति चलनलाई धारण गरे। अनि यो कुरा पनि याद राखौं कि हामी परमेश्वरको जनहरू, उहाँ पवित्रताको जीवन परमेश्वरको निम्ति यापन गर्नुपर्छ। हामी संसारमा छौं तर हामी संसारको होइनौ। निश्चय नै यहुदा कनानीहरूको स्तरमा आफैलाई निस्तामा ल्याएका थिए र अहिले त्यसको परीक्षाको परिणामहरू हामी हेरौं। 27:30 हामी पढ्छौं, 27-30 सुत्केरी हुने बेलामा तिनको गर्भमा जुम्ल्या रहेछन् भने थाहा भयो। तिनलाई सुत्केरी व्यथा लाग्दा एउटा चाहिँले हात बाहिर निकाल्यो र सुडेनीले त्यसको हातमा एउटा रातो धागो यसो भनेर बाँधी, पहिले जन्मेको यही हो। तर त्यसले आफ्नो हात फेरि भित्र लगेपछि त्यसको भाइ चाहिँ पो जन्मियो र त्यसले भने, तैले यस्तो बलचपत गर्ने, यसकारण त्यसको नाउँ फारिस राखियो। पछिबाट हातमा रातो धागो बाँधेको चाहिँ जन्मियो, त्यसको नाउँ चाहिँ जेरह राखियो। अहिले यदि हामी नयाँ नियमतिर फर्किन्छौ भने हामी मती 1 प्रभु येशुको वंशावली देख्छौ। त्यहाँ हामी पढ्छौ मती 1:2-3, अब्राहमले इसाकलाई जन्माए, इसाकले याकुबलाई जन्माए, याकुबले यहुदा र उनका भाइहरू जन्माए, र यहुदाले तामरबाट बेरेज र जारालाई जन्माए, हस्रोनले आरामलाई जन्माए। त्यसपछि जब हामी यो वंशावलीलाई पछ्याउँछौ हामी यो पदमा आउँछौ मती 1:16, जुन मरियमबाट ख्रिष्ट भन्ने येशु जन्मनुभयो, तिनका पति युसुफलाई याकुबले जन्माए। यो आश्चर्य कुरा यो हो कि शरीर अनुसार प्रभु येशु तामर र यहुदाको लाइनबाट वंशबाट आउनुभयो। मित्र, जब उहाँ मानव परिवारमा आउनुभयो उहाँ पापीको वंशमा आउनुभयो, उहाँ हाम्रो निम्ति पाप बनिनुभयो। 2 कुरन्ती 5:21 शास्त्रमा भनिएको छ, हामी उहाँमा परमेश्वरको धार्मिकता हुन पाऊ भनेर पापै थाहा नपाउनु हुनेलाई पनि उहाँले हाम्रो निम्ति पाप तुल्याउनु भयो। प्रिय मित्र, उहाँ तपाई र मेरो पापको निम्ति, सारा मानिसहरूको पापको हरण गर्नको निम्ति पापी बनिनुभयो, ताकि हामी उहाँको धार्मिकता पाउन सकौं, उद्धार पाउन सकौं, मुक्ति पाउन सकौं।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-4-35-679, 98-4-7-0-3-5-6-7-9। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।